आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता मित्र, म आशा गर्दछु आज पनि तपाई सबै मनको तयारीको साथ आफ्नो आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ। आजको बाइबल अध्ययनको निम्ति म आशा गर्दछु आज पनि परमप्रभु आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्न गइरहनु भएको छ, हामीलाई सिकाउन गइरहनु भएको छ। त पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहन्ना 5 अध्याय 17 पददेखि 47 पदसम्मबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले देखिरहेका थियौं प्रभु येशूले 38 वर्षदेखि थलो परेर बसिरहेका कुजो मानिसलाई निको पार्नुभयो। त्यो मानिस असहाय थियो, तिनको अवस्था दयनीय थियो। त्यो मानिस अरू बिरामीहरू जस्तै निको हुन चाहन्थ्यो। बेतसदाको दहमा निश्चित समयमा जब दूतले पानी हल्लाइदिन्थ्यो तब त्यहाँ पसेर यो विश्वास गरिन्थ्यो कि निश्चित समयमा त्यस दहको पानी दूतले हल्लाइदिन्थ्यो र जो पहिले त्यस पानीमा पस्थ्यो त्यो बिरामी जस्तो सुकै बिरामी भए पनि निको भइहाल्थ्यो। तर यस मानिसको दशा अति नै दयनीय थियो, तिनको अवस्था अति नै खराब थियो। तिनी दहमा पस्न भन्दा पहिले अरू कुनै बिरामी पसेर निको भइहाल्थे, तर तिनी चाहिँ खालि वाल्ल परेर ट्वाल्ल परेर हेर्न बाहेक केही गर्न सक्दैनथे। र त्यसरी नै दुःख कष्ट र निराश र आँसुको साथ तिनी 38 वर्षदेखि त्यहाँ पसरेर बसिरहेका थिए, पर्खेर बसिरहेका थिए। प्रभुले तिनको दयनीय अवस्थाको जान्नुभयो र उहाँले तिनलाई पूर्ण रूपमा चंगाई गरिदिनुभयो र त्यो कुजो व्यक्तिलाई विश्राम दिनमा निको पार्नु भएकोले गर्दा यहुदीहरू धार्मिक अगुवाहरू उहाँको खेद गर्न थाले। आउनुहोस् हामी अगाडि युहन्ना 5 अध्याय 15 र 16 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, त्यस कारणले गर्दा यहुदीहरूले येशूलाई खेद गर्न लागे किनभने उहाँले त्यो काम सबात दिनमा गर्नुभएको थियो। 17 पदमा भनिएको छ, तब येशूले तिनीहरूलाई भन्नुभयो, मेरा पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेछु। उहाँ निरन्तर रूपले पाप रूपी बिमारबाट बचाइरहनु भएको छ। बाइबलले बताउँछ पाप सारा मानिसमा एउटैबाट आयो र मुक्ति पनि एउटैबाट आएको छ। त्यसकारण उहाँ मानिसको आत्मालाई बचाउने कुनै सम्बन्धमा कुनै धार्मिक विधि विधानको वास्ता गर्नुहुन्न। मित्र, जब कुनै मानिस पापको खाल्डोमा खस्दथ्यो प्रभु येशू र पिता विश्राम दिनमा कति पनि विश्राम लिन सक्नुहुन्न थियो। यद्यपि भौतिक संसार वा विश्वको सृष्टिपछि परमेश्वरले विश्राम लिनुभयो, तर मानिसको सृष्टिपछि उहाँले विश्राम लिनु भएन, किनभने गोरु जस्तै मानिस पाप रूपी खाल्डोमा खसेको थियो र यो आज पनि धेरै मानिसहरू पापको खाल्डोमा खसेका छन्। भन्नुहुन्छ 17 पदमा, तब येशूले तिनीहरूलाई भन्नुभयो, मेरो पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेछु। 18 पदमा, यस कारण यहुदीहरूले येशूलाई मार्न अझ बढी प्रयत्न गर्न लागे किनकि उहाँले सबात दिन भंग गर्ने काम मात्र होइन तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। मित्र, यी मानिसहरूले आखिरमा येशूलाई क्रूसमा नटाङ्गी छोड्दै छोडेनन्। किन त भन्दा तिनीहरूको आरोप दोष यहाँ हामी देख्छौ। हामी देख्छौं येशूको दावीहरू। अहिले हाम्रा प्रभुले आफ्नो बारेमा तीन महान दावीहरू बनाउनुहुन्छ। यिनै उहाँका दावीहरूको आधारमा हामी युहन्ना 5 अध्याय 24 पदलाई सुसमाचार पेश गर्नमा प्रयोग गर्न सक्छौ। पहिलो उहाँको दावी हो पद 19 पद, येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यही गर्छ। प्रभु येशू भनिरहनु भएको छ उहाँ परमेश्वर हुनुहुन्छ र परमेश्वरले के गर्न सक्नुहुन्छ त्यो उहाँ गर्न सक्नुहुन्छ। पिता र पुत्र बीच पूर्ण सिद्ध मेल र समानता छ, त्यसकारण उहाँको विरूद्धमा लगाइएको दोष आरोप अनुचित र हास्यास्पद थियो। आपसको समान्तर मेलको सम्बन्धमा पुत्रले पिताका विरोध गर्दैनन् र पिताले पुत्रको विरोध गर्दैन। जे परमेश्वर गर्नुहुन्छ त्यही येशू प्रभु गर्नुहुन्छ। येशूले पापहरूको क्षमा दिन सक्नुहुन्छ, त्यसपछि उहाँ आफ्नो भनाइलाई निरन्तर जारी राख्नुहुन्छ। उहाँ पिता र पुत्र बीच व्यक्तिगत र अति नै घनिष्ठ सम्बन्धमा छ। 20 पदमा भनिएको छ,
किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनु भएको सबै काम पुत्रलाई देखाउनुहुन्छ। यी भन्दा महान काम उहाँले पुत्रलाई देखाउनुहुन्छ र तिमीहरू आश्चर्यचकित हुनेछौ। यसपछि उहाँको दोस्रो दावीको देख्छौं। 21 पदमा भनिएको छ, किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ त्यसलाई जीवन दिदछ। मित्र, येशू जसलाई इच्छा गर्नुहुन्छ उहाँ जीवन दिनुहुन्छ। यदि पिताले मरेकाहरूलाई उठाउनु र जीवित पार्नुहुन्छ भने त्यसरी नै पुत्रले पनि मरेकाहरूलाई उठाउनु र जीवित पार्नुहुन्छ। अनि येशूले आफ्नो सेविकै कालमा त्यो गर्नुभयो। त्यति मात्र होइन, उहाँले आफ्ना चेलाहरूलाई आफ्ना जनहरूलाई चंगाईको वरदान दिनुभयो। पाउले मरेकालाई जी उठाए, पत्रुसले पनि मरेकालाई जी उठाए, हाम्रो प्रभुले तिनीहरूलाई चंगाईको वरदान दिनुभयो। मित्र, हाम्रो प्रभुले यस कारणले मरेकाहरूलाई जी उठाउनुभयो किनभने उहाँ परमेश्वर हुनुहुन्थ्यो। र अन्य उहाँका चेलाहरूले पनि प्रभु येशूको नाममा यो आश्चर्य कर्महरू गरेथे। 22 पदमा भनिएको छ, 22 पदमा, किनकि पिताले कसैको न्याय गर्नुहुन्न तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ। मित्र, यदि उहाँको वचन सुन्नुहुन्छ र यसको विश्वास गर्नुहुन्छ भने तपाईँ अनन्त जीवन पाउन सक्नुहुन्छ। किनभने प्रभु येशूले त्यही गर्नुहुन्छ जे पिता परमेश्वर गर्नुहुन्छ। किनभने उहाँले मरेकाहरूलाई जी उठाउनु भएकोले गर्दा उहाँ कुनै दिन हरेक मानिसहरूलाई न्याय गर्न गइरहनु भएको छ। या तपाईँ उहाँमा विश्वासद्वारा उद्धार पाएको जन हुनुहोस् या विश्वासद्वारा उद्धार नपाई पापैमा मरेको नरकीय दण्डको योग्य पापी हुनुहोस्, हरेक एक दिन उहाँको अगाडि प्रकट हुन गइरहेका छन्। दोस्रो कोरन्थी 5:10 पद अनुसार उद्धार पाएका विश्वासीहरू उहाँको अगाडि इन्साफको लागि प्रकट हुनेछन्। जुन इन्साफलाई हामी ग्रीकमा बीमा इन्साफ भन्दछौ, यो चाहिँ नरकीय दण्डको निन्दाको निम्ति इन्साफ होइन। यो चाहिँ विश्वासीहरूले के कस्ता पुरस्कार पाउने, इनाम पाउने या नपाउने, यो कुराको तय गर्ने इन्साफ हो। यो सत्य हो कि कोही कोही विश्वासीहरूले कति पनि पुरस्कार वा इनाम पाउने छैनन्, किनकि तिनीहरू यस संसारमा हुँदा कुनै पनि पुरस्कार पाउने योग्य कामहरू गरेनन्। मित्र, उद्धार कामद्वारा कमाइँदैन तर ख्रिष्टमा विश्वासद्वारा। तर पुरस्कार चाहिँ कामद्वारा र कर्महरूद्वारा कमाउँछौ। यसरी आज हामी आफ्नो विश्वासी जीवनमा प्रभुका दृष्टिमा के कस्तो योग्य उचित कार्यहरू गरिरहेका छौं त्यसकै आधारमा पुरस्कार इनाम पाउनेछौ। त्यसकारण म सधैँ उत्साह दिने गर्छु, प्रभुको सेवा गर्न कहिले नथाक्नुहोस्, स्वर्गीयमा धन सम्पत्ति पार्न कहिले नथाक्नुहोस्, तपाईँको परिश्रम व्यर्थमा जाने छैन। अनि अर्को इन्साफ चाहिँ प्रकाश 20:11 पद अनुसार सेतो सिंहासनको इन्साफ हो, जुनमा चाहिँ उद्धार नपाई पापैमा मर्नेहरू यस इन्साफको निम्ति उहाँको अगाडि उभिनेछन्, अनि त्यसपछि तिनीहरूलाई नर्कमा फालिनेछ। यो चाहिँ अनन्त दण्ड निन्दाको इन्साफ हो, कारण चाहिँ बेला हुँदै तिनीहरूले एउटै उद्धारकर्ता येशूलाई ग्रहण गरेनन्, विश्वास गरेनन्। मित्र, आज हामी आफैले आफैलाई यो प्रश्न सोधौं, यो कुराको याद गरौं कि प्रभु येशू पहिलोपल्ट आउनुहुँदा न्यायकर्ताको रूपमा आउनु भएन तर उद्धार दिनलाई, तर अर्कोपल्ट आउनुहुँदा उहाँ न्यायकर्ताको रूपमा आउनुहुनेछ, किनकि उहाँ भन्नुहुन्छ सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ। निश्चय नै प्रभु येशूले आफैलाई परमेश्वर पितासँगको समानतामा राख्नुहुन्छ र उहाँ वास्तवमा समानतामा हुनुहुन्छ पनि। 23-24 पदमा भनिएको छ, ताकि सबैले पुत्रको आदर गरून् जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैनन्। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। यो कथन कसले बनाएको हो? ख्रिष्टले। यो उहाँले हामीलाई तीन महान कथनहरू आफ्नै बारेमा दिनुभएको छ, जुन यो 24 पदको आधार वा जग हुन्। पद 19 हामी देख्छौं येशू परमेश्वर हुनुहुन्छ, 21 पदमा देख्छौं उहाँले मरेकाहरूलाई उठाउनुहुन्छ, अनि 22 पदमा हामी देख्छौ उहाँ इन्साफ गर्न गइरहनु भएको छ। अहिले येशु अर्को महान कथन सहित निरन्तर आफ्नो कथनलाई अगाडि बढाउनुहुन्छ। 25 र 28 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ र त्यो समय अहिले हो जब मृतकहरूले परमेश्वरको पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्नेछन्। यसमा अचम्म नमान, किनभने समय आइरहेछ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन्। पद 25 उहाँको तात्पर्य के हो? जब उहाँ भन्नुहुन्छ त्यो बेला अहिले हो। हजुर, हामी त्यस बेलाको अवधिमा छौं जुन यहाँ आइरहेको छ। पद 28 यो स्पष्ट पार्दछ, त्यो बेला अहिलेसम्म आइसकेको छैन तर बेला आउँछ वा त्यो बेला आइरहेको छ। यस सम्पूर्ण विचार यो छ कि हामी त्यस्तो अवधिमा युगमा रहिरहेका छौं जुन त्यो समयतिर निरन्तर बढ़िरहेको छ जब मरेकाहरूले परमेश्वरको पुत्रको स्वर सुन्नेछन् र उहाँको स्वर सुन्नेहरू बाँच्नेछन्। अब खास कुरा यो छ, यदि हामी यहाँ पद 28 अनुसार बेला आउँछ वा त्यो बेला आइरहेको छ जुन अहिलेसम्म आएको छैन त्यस बेलाको अवधिमा हामी छौं भने तब उहाँको यो भनाइको तात्पर्य के हो? पद 25 अनुसार त्यो बेला अहिले हो। अहिले उहाँको स्वर सुन्ने मरेकाहरू को हुन्? युहान 11 हामीसँग एक घटना छ जुनमा येशूले लाजरसलाई मुर्दाबाट जी उठाउनुभयो। अनि तपाईंलाई यादै होला, लाजरसको मृत्युमा उहाँले उसको दुईजना दिदीहरूलाई भन्नुभयो, युहान 11:25-26 पदमा, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मरेता पनि फेरि बाँच्नेछ, र बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। मरेका भए पनि के यसको मतलब यो हो चिहानमा राखेको मुर्दाले स्वर सुन्छ? अह, होइन। यसले आत्मिक मृत्युको संकेत गरिरहेको छ। मृत्युको मतलब परमेश्वरबाट अलगाई हो, छुट्टा नाम हो, र यो चाहिँ आत्मिक मृत्युबाट जाग्ने कुरा हो। तर बेला आइरहेको छ जब ती व्यक्तिहरू जो चिहानमा छन् उहाँको स्वर सुन्नेछन् र बाँच्नेछन्। पाउले एफिसीका विश्वासीहरूलाई लेखे, तिनीहरू पाप र अपराधहरूमा मरेका थिए। यो हरेक व्यक्तिको आत्मिक अवस्था हो। तर त्यसपछि जसले मेरो बात सुन्छ र मलाई पठाउनेलाई विश्वास गर्छ उसमा अनन्त जीवन छ। औ त्यो इन्साफमा आउँदैन तर मृत्युदेखि जीवनमा सरिहालेको हुन्छ, मतलब आत्मिक मृत्युदेखि जीवनमा सरिहालेको हुन्छ जुन जीवन उहाँ दिनुहुन्छ। यसरी पद 25 र 28 उहाँ दुई बेग्लै बेग्लै विषयमा कुरा गरिरहनु भएको छ। पद 25 उल्लेखित त्यो बेला अहिले हो, यो चाहिँ ख्रिष्टले आत्मिक जीवन दिने बेला हो अनि हामी यस बेलामा छौं। अनि 28 पद अनुसार त्यो बेला आउँछ वा आइरहेको छ, त्यो चाहिँ चिहानबाट मरेकाहरू पुनरुत्थान भई उठ्ने समयको बेला हो। पद 25 27 भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ र त्यो समय अहिले हो जब मृतकहरूले परमेश्वरको पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्नेछन्। किनभने जसरी पिता आफैमा जीवन छ उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो। हेर्नुहोस् त, प्रभु येशु जीवनदाता हुनुहुन्छ। उहाँसँग जीवन मात्र छैन तर उहाँले जीवन दिनु पनि हुन्छ अनि उहाँले इन्साफको फैसला गर्ने अधिकार पनि दिइएको छ। मित्र, उहाँ पहिले पल्ट उद्धारकर्ताको रूपमा आउनुभयो, इन्साफ गर्नलाई होइन, तर अर्को पल्ट उहाँ न्यायकर्ताको रूपमा आइरहनु भएको छ। त्यस समयमा चिहानमा हुनेहरूले वा मरेकाहरूले उहाँको स्वर सुन्नेछन्। 28 र 29 पदमा भनिएको छ, यसमा अचम्म नमान, किनभने समय आइरहेछ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् र बाहिर निस्किआउनेछन्। सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुकर्म गर्नेहरू चाहिँ दण्ड आज्ञाको पुनरुत्थानको निम्ति। मित्र, यहाँ दुई पुनरुत्थानको उल्लेख गरिएको छ। प्रकाशको पुस्तकले पहिलो र दोस्रो पुनरुत्थानको बारेमा पूर्ण विवरण सहित व्याख्या गर्दछ। पहिलो पुनरुत्थान प्रकाश 20:4-6 पद र दोस्रो 20:11-15। पहिलो पुनरुत्थान चाहिँ सम्पूर्ण उद्धार पाउनेहरूका पुनरुत्थान हो। यसलाई हामी चर्चको पृथ्वीबाट स्वर्गीयमा उठाइ लगाई अर्थात चर्चको स्वर्गीय यात्रा भन्छौ, अंग्रेजीमा ऱ्याप्चर। यो स्वर्गीय यात्रा वा स्वर्गीयमा उठाइ लगिने काम कुनै पनि समयमा हुन सक्छ। हामी यसको समय र मिति जान्दैनौ निश्चित रूपमा, तर हामी संसारका अवस्था हेर्दा यो भन्न सक्छौ कि हामी अन्तिम समयमा रहिरहेका छौं र यो कुनै पनि समयमा स्थान लिन सक्छ हुन सक्छ। उहाँले आफ्ना जनहरूलाई दुवै जीवित र मरेकाहरूलाई स्वर्गीयमा आफूसँग रहनलाई बोलाउन गइरहनु भएको छ। यो चाहिँ पहिलो पुनरुत्थानको एक भाग हो। त्यसपछि क्लेश काल अवधिमा धेरै संख्यामा विश्वासीहरू शहीदहरू बन्नेछन्। तिनीहरू महाक्लेशको आखिरमा पुराना नियमका सन्तहरूसँग जी उठ्नेछन्। यो पनि पहिलो पुनरुत्थानको एक भाग हो। तिनीहरू यस पृथ्वीमा सदाको निम्ति रहन र बाँच्नलाई पुनः ब्युँतै उठाइनेछ। यो पहिलो पुनरुत्थान हो। यो जीवनको पुनरुत्थान हो, जस्तो कि हाम्रो प्रभुले भन्नुभयो यसलाई। त्यसपछि इन्साफको पुनरुत्थान चाहिँ महान सेतु सिंहासनको इन्साफ हो, जबकि सम्पूर्ण युगका उद्धार नपाई मर्नेहरू पुनरुत्थान हुनेछन्। तिनीहरू आफ्ना कामहरूद्वारा इन्साफ गरेको चाहन्थे र तिनीहरू इन्साफ गरिनेछन्। तिनीहरू न्याय र धार्मिक परमेश्वरको अगाडि उभिनेछन्। तिनीहरूसँग पवित्र परमेश्वरको अगाडि उभिएर आफ्ना मामलाहरूको लागि विन्ती गर्ने अवसर कति पनि पाउने छैनन्, किनकि परमेश्वरले पहिले नै तिनीहरूलाई चेतावनी दिनुभएको थियो। मित्र, त्यो इन्साफ चाहिँ उद्धार नपाएका नरकीय दण्ड योग्य मानिसहरूको निम्ति हो। पत्तीसमा भनिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउने हुनेको इच्छा खोज्दछु। येशू भन्नुहुन्छ, म आफै केही गर्न सक्दिन। यो चाहिँ जब उहाँ पृथ्वीमा मानव चोलाको धारण गरी आउनुभयो, त्यस अवस्थाको उहाँको सीमितपन हो। उहाँ मानिसको रूपमा आउनुभयो, आफ्नो इच्छा गर्न होइन तर पिताको इच्छा पूरा गर्न। अहिले हाम्रो प्रभु आफूले बनाएका कथनहरू सत्य हुन् भन्ने तथ्यको निम्ति साक्षीहरू देखाउन गइरहनु भएको छ। 31-35 पदमा भनिएको छ, यदि मैले आफ्नो विषयमा गवाही दिए भने मेरो गवाही सत्य हुँदैन। मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्छ र म जान्दछु कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्छ त्यो गवाही सत्य ठहर्छ। तिमीहरूले योहन्ना कहाँ सोध्न पठायो अनि उनले सत्यको गवाही दिएका छन्। मैले ग्रहण गर्ने गवाही मानिसको होइन तर तिमीहरूको उद्धार होस् भनेर म यी कुरा भन्दछु। योहन्ना बल्दो र चम्किलो बत्ती थिए र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्द मनाउन राजी भयो। शास्त्रले हामीलाई सिकाउँछ कि दुई या तीन साक्षीहरूको वचनद्वारा मात्र मामलाको स्थापित गरिन्छ वा विश्वास गरिन्दछ। अहिले उहाँ पहिलो साक्षी वा गवाईको बताउनुहुन्छ, जो बप्तिस्मा दिने युहाना थिए, अनि तिनले उहाँको बारेमा गवाई दिएको हामी युहाना एक अध्यायमा देख्छौ, किनकि तिनी उहाँको बाटो तयार गर्ने अग्रदूत थिए। अनि दोस्रो गवाई उहाँका आफ्नै आश्चर्य कर्महरू हुन्। 36 पदमा भनिएको छ, तर मसँग यो गवाई छ त्यो युहानको भन्दा ठूलो छ, किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाई दिइरहेका छन् कि पिताले मलाई पठाउनु भएको हो। मित्र, उहाँका आश्चर्य कर्महरू एक गवाई हो कि उहाँ को हुनुहुन्छ भन्ने। शास्त्रमा हामी देख्छौ कि उहाँले नाना किसिमका बिरामीहरूलाई निको पार्नुभयो, भूतात्माहरू निकालिदिनुभयो, लाटा गुंगाहरूको मुख खोलिदिनुभयो, अन्धारको आँख खोलिदिनुभयो, लंगड़ाहरूको हिँड्ने खुट्टा बनाइदिनुभयो, मरेकाहरूलाई जीवन दिनुभयो र हजारौंलाई भोजन खुवाउनुभयो, आदि तुफानलाई शान्त गराउनुभयो। यी सब कुराले वास्तवमा उहाँ को हुनुहुन्छ भन्ने कुराको गवाही दिन्छ। अनि उहाँको विषयमा गवाही दिने तेस्रो व्यक्ति चाहिँ परमेश्वर पिता स्वयं हुनुहुन्छ। 37-38 पदमा भनिएको छ, मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको स्वर तिमीहरूले कहिले सुनेका छैनौ अनि उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरूमा रहँदैन किनभने जसलाई उहाँले पठाउनुभयो तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ। हा मित्र, जब येशूले बप्तिस्मा लिनुभयो त्यसबेला पवित्र आत्मा उहाँमाथि ढुकुरको रूपमा उत्रनुभयो र स्वर्गीयबाट परमेश्वर पिता बोल्नुभयो, यो मेरो प्रिय पुत्र हुन् जसमा म अति नै प्रसन्न छु भनेर। अनि डाँडामा ख्रिष्टको रूपान्तरको बेलामा पनि परमेश्वर पिता स्वर्गीयबाट बोल्नुभयो, यिनी मेरो प्रिय पुत्र हुन् जसमा म औधी खुशी छु र तिमीहरूले उहाँको कुरा सुन। अर्को येशूको चौथो गवाही देख्छौ, त्यो हो धर्मशास्त्र। 39 पदमा भनिएको छ, तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाई दिने तिनै धर्मशास्त्र हुन्। मित्र, धर्मशास्त्रले उहाँको बारेमा प्रशस्त गवाई बोकेको छ। र तिनीहरू पनि धर्मशास्त्रमा अनन्त जीवन छ भनी सम्झन्छन्। तर दुःखको कुरा के भने तिनीहरू बुझ्दैनन् कि शास्त्रले प्रभु येशूको गवाही दिँदछ। जब तपाईँ शास्त्र अध्ययन गर्दा ध्यानपूर्वक पढ्नुहोस् ताकि तपाईँ येशू ख्रिष्टको बाइबलमा पाउन सक्नुहुन्छ। यदि तपाईँ ध्यानपूर्वक भक्तिपूर्वक अध्ययन गर्नुहुन्न भने तपाईँको खोजै व्यर्थ छ। 40 पदमा भनिएको छ, तापनि तिमीहरू जीवन प्राप्त गर्न म कहाँ आउन इच्छा गर्छौ। शास्त्रले उहाँको बारेमा बताउँछ, तर धार्मिक अगुवाहरू उहाँ कहाँ आउन इच्छुक छैनन्। तिनीहरू खास बिन्दुको गुमाइरहेका छन्। 42 र 43 पदमा भनिएको छ, तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु। म आफ्नो पिताको नाउँमा आएको छु, तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्नो नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ। कुनै दिन ख्रिष्ट विरोधी आइरहेको छ र संसारले त्यसलाई ग्रहण गर्नेछ। तिनीहरूले ख्रिष्टलाई इन्कार गरे, ख्रिष्ट विरोधी उसको आफ्नै नाउँमा आउनेछ र आफ्नै प्रतिमा बनाउनेछ र तिनीहरूले उसलाई ग्रहण गर्नेछन्। 44 पदमा भनिएको छ, तिमीहरू कसरी विश्वास गर्न सक्छौ जबकि तिमीहरू आपसमा एउटा अर्कालाई सम्मान खोज्दछौ अनि त्यो सम्मानको खोजी गर्दैनौ जो एकमात्र परमेश्वरबाट आउँदछ। मित्र, तिनीहरूले मानिसहरूको प्रशंसा हेरे र परमेश्वरबाट हुने महिमा खोज्छन्। 45-47 पदमा भनिएको छ, यो नसम्झ कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोसा छन् जसमा तिमीहरूले आफ्ना आशा राखेका छौ। किनभने तिमीहरूले मोसालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्ने थियो, किनकि उनले मेरो विषयमा लेखेका थिए। तर तिमीहरू उनले लेखेका कुरा विश्वास गर्दैनौ भने मेरो बाणी कसरी विश्वास गर्छौ? मित्र, यो कुरा अति नै महत्वपूर्ण छ। पञ्चशास्त्र वा बाइबलमा आरम्भिक 5 पुस्तक हुन्। तिनीहरूको हामीले केही दिन पहिलेसम्म अध्ययन गरिसकेका थियौ, जुनको लेखक मोसा हुन्। त्यहाँ मैले प्रभु येशूलाई केन्द्रित गर्न प्रयास गरेको छु। यद्यपि मैले ती पञ्चशास्त्रका हरेक पुस्तकमा नपाए तापनि म विश्वास गर्दछु कि उहाँ पञ्चशास्त्रको हरेक पुस्तकको पानामा हुनुहुन्छ। म विश्वास गर्छु कि उहाँ बाइबलको हरेक पानामा हुनुहुन्छ। मित्र, के तपाईँ उहाँलाई बाइबलको हरेक पानामा पाउनुहुन्छ?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।